الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إذ تبرأ الذين اتبعوا من الذين اتبعوا ورأوا العذاب وتقطعت بهم الأسباب اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم حکیم مولا یا صلی اللہ وسلم دائما ابدا علی حبیبک من جان بالاصول معزز سامعین کرام السلام علیکم ورحمۃ اللہ وبرکاتہ. شاد باری تعالیٰ ہے جس وقت کے پیشوا اپنے پیروکاروں سے بیزار ہو جائیں گے اور عذاب سامنے دیکھیں گے اور ان کے بچنے کے ذرائع ختم ہو جائیں گے. معزز سامعین کرام, اس آیہ کریمہ کو سمجھنے کے لیے متصل اس سے پہلے جو آیہ کریمہ ہے اس کا آخری حصہ جو ہے وہ تلاوت کرنے اور سمجھنے کی ضرورت ہے, جہاں اللہ جل شانہ نے ارشاد فرمایا ہے وَلَوْ يَرَى الَّذِينَ ظَلَمُوا إِذْ يَرَوْنَ الْعَذَابَ أَنَّ الْقُوَّةَ لِلَّهِ جَمِيعًا وَأَنَّ اللَّهَ شَدِيدُ الْعَذَابِ, فرمایا اور کاش یہ غلط کار لوگ اس وقت کو دیکھ سکتے جب وہ عذاب ان کے سامنے ہوگا کہ سب قوت اللہ کے لیے ہے اور یہ کہ اللہ سخت عذاب کرنے والے ہیں. تو یہ وہ سما بیان فرمایا جا رہا ہے روز محشر کا کہ آج جو بھی تکبر کر رہا ہے, جو اپنی خواہشات نفس کی پیروی کر رہا ہے, اس دن جب ہر چیز سامنے ہوگی تو وہ اپنی غلطی کا بھی اقرار کر رہا ہوگا اور حسرت زدہ بھی ہوگا کہ جو معاملات میں نے اختیار کیے میں نے ظلم کیا. پھر انسانی مزاج میں محبت وہ پہلو ہے جو اللہ کریم نے اسے تخلیقی طور پر عطا فرمایا ہے, ایک قلبی کیفیت ہے محبت. قلب انسانی کیفیات کا گھر ہے اور ان کیفیات پر حالات و واقعات اثر انداز ہوتی ہیں. انہی کیفیات میں محبت ایک بڑی خوبصورت کیفیت ہے اگر یہ رائے حق پر ہو تو, وگرنہ یہ وہ حال کرتی ہے کہ انسان نہ کہتے ہوئے نہ مانتے ہوئے بھی اپنی خواہشات کی عبادت میں لگ جاتا ہے. کہ جائے کہ یہاں کلی طور پر حق کا انکار اور اپنی خواہشات کی پیروی, چاہے وہ کسی رہنما کے حوالے سے ہو, چاہے وہ آبا و اجداد کے جو رواجات ہیں جو رسم ہیں ان کے حوالے سے ہو, چاہے وہ اپنی خواہشات سے آج کوئی نئی رسم گھڑ لی جائے, لیکن روز محشر کا وقت اور حالات اللہ کریم بیان فرما رہے ہیں اور یہ تنبیہ ہے. یہاں سبق حاصل کرنے کی ضرورت ہے کہ جو آج غلط کر رہا ہے, کسی غلطی کی پیروکاری میں ہے, کوئی رہنما اس نے ایسا چن لیا ہے جو اسے دنیا کی رغبت دلا رہا ہے, تو وہ اپنے آپ کے ساتھ زیادتی کر رہا ہے. یہ وہ تعلق ہے جس کا آج وہ اقرار کر رہا ہے, لیکن جن کا اتباع کر رہا ہے غیر اللہ کا, وہ اسے روز محشر اس کے تعلق سے انکار کر دیں گے. چونکہ ہر کوئی اپنے کیے کے حساب کو دیکھ رہا ہوگا, کسی دوسرے کا بھار, اپنا بھار اٹھانا مشکل ہے تو کسی دوسرے کا بھار آتا اپنی طرف نظر آئے تو وہ تو اور بھاگیں گے. تو اس لیے فرمایا جس وقت کے پیشوا, اذ تبرأ الذین اتبعوا, جن کی پیروی کی گئی, جن کا اتباع کیا گیا, من الذین اتبعوا, ان لوگوں کی جنہوں نے پیروی کی, ورأوا العذاب وتقطعت بهم الاسباب, تو اس وقت یہ رشتے سبب ٹوٹ جائیں گے. وہ انکار کریں گے کہ بار الہ ہم نے جو کیا انہوں نے جو کیا وہ ان کا اپنا کارنامہ ہے, یہ ہمارے ذمہ نہ ڈالیں. اور وہ حال قرآن کریم بیان فرماتا ہے اگلی آیہ کریمہ میں, ارشاد ہے وقال الذين اتبعوا لو ان لنا قرة فنتبرأ منهم كما تبرأوا منا, کہیں گے کاش وہ لوگ وہی پیروکار پہلے تو جن کا اتباع کر رہے تھے ان کے رہنما کہہ رہے تھے, اب جن جو پیروکار ہیں وہ کہیں گے کہ کاش ہمیں دوبارہ موقع ملے تو ہم ان سے بیزاری اختیار کریں, یعنی اس راہ کو ہم اختیار نہ کریں. جس طرح یہ آج ہم سے بیزار ہو رہے ہیں, یعنی ہم ان سے بیزاری کا اعلان اس وقت کریں جہاں بات پیروی کیا تھی. تو معزز سامعین کرام, جب ہم ان چیزوں کو باغور جائزہ لیں اور کردار جو انسانی کردار جس پر یہ ارشاد فرمایا جا رہا ہے اس پر جائزہ لیا جائے, مطالعہ کیا جائے, تو سمجھ آتی ہے کہ یہ ایک لالچ ہے, ایک شوق ہے, ایک محبت ہے دنیا کی, اس کی طلب میں اس طرح کے راہ اور اس راہ کے مسافر تلاش کیے جاتے ہیں اور ان کے ساتھ تعلق استوار کیا جاتا ہے. چونکہ اللہ کریم نے دار دنیا میں جو مکلف حصہ قرآن و احادیث میں بحث کی جائے, دیکھا جائے, سمجھا جائے, اپنے لیے رہنمائی حاصل کی جائے, تو یہ جو ایک غلط فہمی ہے کہ میں نہیں مانتا, میں نہیں یہ کام کرتا, یا میں کر سکتا ہوں یا نہیں کروں گا, یہ وہ دعوے ہیں جو اس کیفیت اور حال کا اظہار ہیں کہ اختیار میرے پاس ہے. تو جب بات اختیار پر آئے گی اور قرآن و احادیث کی روشنی میں اس اختیار کو دیکھیں گے تو بڑی واضح سمجھ آئے گی کہ راہ کا جو چناؤ ہے یہ اتنا سارا اختیار ہے انسان کے پاس کہ وہ انتخاب کیا کرتا ہے. اسی لیے قرآن کریم نے انابت کو بنیاد ارشاد فرمایا کہ کوئی چاہے تو صحیح کہ اسے تعلق مع اللہ نصیب. تو جب دنیا میں ہم چناؤ کرتے ہیں تو اس چناؤ کے کرنے سے پہلے ایک کیفیت اور حال ہے, ایک طلب ہے, ایک خواہش ہے. تو ان خواہشات کا جائزہ لیں تو سمجھ آئے گی کہ اس میں فوقیت دنیا کی ہے, چاہے وہ حیثیت کی بات آئے, چاہے وہ مال و دولت کی بات آئے, چاہے وہ اقتدار کی بات آئے, چاہے وہ شخصیت کی بات ہے, کوئی پہلو بھی اٹھا کر دیکھ لیں معزز سامعین کرام, تو اس عمل کا رخ کلی طور پر دنیا کی طرف ہوگا. اب جب ہم دنیا پر بحث کرتے ہیں تو رہنا دنیا میں ہے, دنیا غیر اللہ کی بنائی ہوئی نہیں ہے, اللہ قادر مطلق نے اسے پیدا فرمائی, اس کی تخلیق ہے. اس میں رہنا اور اس میں رہ کر اس کیفیت اور حال جو اس نے عطا فرمایا اس کے ساتھ مکلف ہونا, پھر اس نے رہنمائی عطا فرمانا, پھر مظاہر قدرت جو ہمیں سبق عطا فرما رہے ہیں, استطاعت انسانی سے اس سے سبق حاصل کرنا, اور مقصد حیات پر اس کو سمجھنا, ماننا اور اس پر قائم رہنا ماذا اللہ جل شانہ کی رضا کے لیے, تو یہ وہ معاملہ ہے جو حقیقت حال ہے. لیکن جب ہم خواہشات ذاتی کی پیروی میں آتے ہیں تو پھر ایسی بھول بھلائیوں میں داخل ہو جاتی ہیں کہ نہ الفاظ کی سمجھ رہتی ہے, نہ انداز کی سمجھ رہتی ہے, اور کیا نتیجہ نکلے گا وہ بڑا واضح قرآن کریم بیان فرما رہا ہے کہ یہ کیا صورت اور کیا حال. آج ہم اپنے اگر معاشرے کا جائزہ لیں تو معزز سامعین کرام, ایک ووٹ کاسٹ کرنا ہو نہ ووٹر نے, چاہے اس کی حیثیت کتنی ہی کمزور ہو معاشرے میں, نہ وہ کسی کا بگاڑ سکتا ہو اور نہ وہ کسی کا سنوار سکتا ہو, لیکن اگر اس نے بھی کہیں ایک حق کے راہ دہی وہ جو کاغذ اور پرچی ہے وہ کسی کے حق میں دینی ہے تو وہ بھی دیکھتا ہے کہ میں غلط کروں یا صحیح کروں جو میری مدد کر سکے گا, جس سے میں توقع کر سکوں گا بھلے وہ اسے پوچھے یا نہ. اب یہ وہ بنیادی سوچ ہے جس سوچ سے ہم اپنے لیے راہ تلاش کرتے ہیں, اور قرآن کریم راہ ہدایت ہے, اللہ کریم کی رحمت ہے, دنیا کی جو رہنمائی ہے وہ عطا فرماتا ہے, اور عبدالآباد جو کامیابی ہے اس سے نہ صرف آشنا فرماتا ہے, اس کی ترغیب اور اس کی راہ دکھاتا ہے. اور اگر ایسا نہیں ہے اور اس سے متعلق بندہ اپنی خواہشات پر قائم اور حق پر نہیں آتا تو پھر انجام بد سے بھی مطلع فرماتا ہے. बुनियादी जो फ़राइज़ नबूवत हैं उनमें से जो हक पर कायम रहना और उस कायम रहने से जो खुशखबरी है कामयाबी की, जहाँ वो है वहाँ अंजाम बद से भी डराना है कि जो अमल बद करोगे इसका अंजाम भी बद होगा, तो उससे भी डराना है। तो अल्लाह करीम तौफीक अता फरमाए कि ये हकायक हम वक्त अपने सामने रहें, चूँकि अमल जो ज़िंदगी का ये रुकता नहीं है। ज़ाहिरन अगर ज़िंदगी एक जगह ठहरी हुई है तो वो हम अपने अंदाज से कह रहे हैं कि जी हैसियत में एक जगह रुकावट है या उसकी जो पहुँच है माशरे में वो बढ़ नहीं रही, अगर घट नहीं रही तो बढ़ भी नहीं रही। जो शबो रोज़ गुजर रहे हैं वो एक ही हाल में गुजर रहे हैं, तो ज़िंदगी तो न ठहरी, हैसियत ठहरी, ज़िंदगी तो न ठहरी। लेकिन इस हैसियत का जब पैमाना उखरवी हयात के साथ तोला जाएगा तो वहाँ हैसियत के ठहरने की बात जो है इसकी भी नफी हो जाएगी, इसलिए कि जो अमल इख्तियार किया जा रहा है उसके मुताबिक आखरत में तामीर हो रही है। अमल साले है तो आखरत संवर रही है, और अगर अमल बद है अल्लाह माफ़ फरमाए तो फिर आखरत में सजा जो है उसका मुस्तहिक होता चला जा रहा है, अल्लाह करीम माफ़ फरमाए। तो ये उस वक़्त का हाल कुरान करीम बयान फरमा रहा है। मौज़ा सामीन कराम, आज मौका है कि बंदा अपने राह का इंतखाब करे। वमिन अन्नास मन यत्तखिज़ु मिन दूनिल्लाहि अंदादन युहिब्बूनहुम कहुब्बिल्लाह, और बाज़ लोग अल्लाह के अलावा दूसरों को अल्लाह का शरीक समझ लेते हैं। हम समझते हैं कि जो कुछ मैं चाह रहा हूँ या मेरी ख्वाहिशात हैं इसकी तकमील जो है वो गैरुल्लाह में मुमकिन है, हो सकती है। ऐसा हालांकि है नहीं, इसलिए हर शय मखलूक के दायरे हिस्से में दायरे में है। तो खालिक तो एक ज़ात है जो अल्लाह जल्ला शानू की। तो अल्लाह रब्बुल आलमीन ने फरमाया और बाज़ लोग अल्लाह के अलावा दूसरों को अल्लाह का शरीक समझ लेते हैं, यानी उनसे तवक्को बांध लेते हैं कि अगर इनकी मानी तो फायदा होगा, न मानी तो नुकसान न कर दें। और हकीकत क्या है, फरमाया वल्लज़ीन आमनु अशद्दु हुब्बन लिल्लाह, और जो लोग ईमान रखते हैं वो अल्लाह से बहुत ज्यादा मोहब्बत करते हैं। मौज़ा सामीन कराम, ये जो ईमान की एक हकीकत और बुलंदी, वल्लज़ीन आमनु, और लोग जो ईमान रखते हैं साहिब ईमान है, अशद्दु हुब्बन लिल्लाह, अल्लाह करीम से शदीद तर मोहब्बत करते हैं, यानी उनकी ये मोहब्बत जो बंदगी की है तमाम मोहब्बतों पर हावी है। किस दर्जे का ईमान है, और जब अल्लाह जल्ला शानु उन्हीं हिस्सा इरशाद फरमाया मखलूक अपनी इबादत को पैदा फरमाई, तो बेशक अंबिया और रसूल मासूम अनिल खता हैं, फिर उनके गुलामों में भी ऐसे लोग और ऐसी जमातें होंगी जिन्हें रब्बे कायनात ने इन हैसियतों से सरफराज फरमाया होगा कि उन्हें मोहब्बत ऐसी और ऐसी खालिस अपनी ज़ात से अता फरमाई कि फिर तमाम ताल्लुकात, तमाम मोहब्बतें जो हैं वो सानवी हैसियत में चली गई। अब जब हम दुनिया में मोहब्बत को तराजू पर रखते हैं मोहतरम सामीन कराम, तो आप बाप बेटे की मोहब्बत ले लें, यानी वालदैन और औलाद की मोहब्बत ले लें, बहन भाइयों की मोहब्बत ले लें, दोस्तों की मोहब्बत ले लें। एक बात जो है वो ऐसी सामने आती है कि रिश्ते में कमी बेशी, अब उसका सबब जो है आमाल, एक दूसरे से तवक्को है, उन तवक्कोआत का पूरा न होना उन रिश्तों में दरार डाल देता है, चाहे जाए कि उस रिश्ते की मोहब्बत का दावा किया जाए। बुनियादी तौर पर रिश्तों में दरार पैदा होना शुरू हो जाती है। हम देखते हैं औलाद आग कर दी जाती है, हम देखते हैं वालदैन को ज़ईफ़ों के जो घर हैं संभालने के ओल्ड होम्स हैं वहाँ भेज दिया जाता है। हम देखते हैं कि दोस्त जहाँ दोस्ती का दावा सुनते हैं वहाँ एक वक्त ऐसा भी आता है कि वहाँ ताल्लुक भी नज़र नहीं आता बल्कि तलखी के पहलू नज़र आ रहे होते। तो ये क्या है, ये कैसी मोहब्बत है? तो मौज़ा सामीन कराम, ये सौदे हैं। जब उन तवक्कोआत पर कुछ है पूरी नहीं उठती तो फिर वो ताल्लुक दूर होता चला। हकीकी मोहब्बत तो वो है जो जाति मनफत से बढ़कर हो। तो यहां ये बात समझ आती है कि नूर ईमान ये हकीकत न सिर्फ आशना करता है, अता फरमाता है। और ये शर्फ नसीब हो जाए कि तमाम मोहब्बतों में मोहब्बत वाहिद बुलंद तरीन जो है वह अल्लाह जल्ला शानहू की नसीब हो जाए, ये बहुत बड़ा अल्लाह का एहसान है। वज़ा सामीन कराम, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इत्तबा ये वाहिद रास्ता है जिससे इस मकाम तक की रसाई मुमकिन है। हम औलिया अल्लाह की और अल्लाह अल्लाह करने वालों की, सूफिया की इज्जत करते हैं, एहतराम करते हैं, चे जाए कि बेशुमार पहलुओं से इन मौजूआत पर बहस भी आती है। तो इसी तरह मैं किसी साहिब तहरीर का तहरीर इस हवाले से भी देख रहा था कि ये जो इत्तबा करना है तो उसने इत्तबा में लफ्ज पीर भी लिखा हुआ था। तो मैं सोच रहा था कि लफ्ज पीर का इत्तबा वाहिद इत्तबा तो नहीं है, तो मुकल्लफ मुरीद है तो मुकल्लफ पीर भी तो है। इसी इत्तबा को इस पहलू पर कि जिसका इत्तबा किया जाए, तो मुत्तबे की और इत्तबा की इन जो हैं तहकीक, इसमें लफ्ज पीर ही तो नहीं आता। हाँ ये अलग बात है कि किसी एक जगह पर किसी को कोई रंज हो, कोई तकलीफ हो, वो एक अलग पहलू। लेकिन बिलअमूम जब बात इत्तबा की आती है तो इसमें हर तरह के और हर शोबे के लोग आ जाएंगे। तो यहाँ जब ऊपर से आप देखेंगे इन आयात में, तो इन आयात में जो बुनियादी तौर पर शान नज़ूल है उसमें जो बयान है उसमें कुफार के हवाले से बयान किया गया है। लेकिन असूल जब बयान किया जा रहा है तो उस असूल में बिलअमूम फिर बात आएगी कि साहिब ईमान भी इस तरह के आमाल इख्तियार करेगा तो फिर उसी तरह के नताइज में जाना शुरू हो जाएगा। तो मैं जो बात अर्ज करना चाह रहा था, ये ज़मीनन बात बीच में मैंने अर्ज कर दी कि हम अहलुल्ला की का एहतराम करते हैं, भले जैसा भी मिजाज हो, जैसे भी अमाल हो, कसीर था दादा। हालां ये वो शोबा है जो कसबी है, इसके लिए कसब जरूरी है कि रास्ता दुरुस्त हो, फिर मेहनत की जाए। तो कुल औलाद आदम में से कोई भी वलायत के बुलंद तरीन दर्जे पर पहुंच सकता है, बुनियाद ईमान है। आमनु आमलुस सालिहा, अमल साहले में जाहरे और ज़ाहरी और बातनी तमाम हिस्से जो हैं वो फिर दाखिल हो जाएंगे। तो इसी तरह जब बात मोहब्बत की आएगी तो किसी का मोहब्बत करना अपने अल्लाह से वो किस दर्जे की है, ना हमारे पास पैमाना है और ना हम समझ सकते हैं। तो ये वो अमल है कि दीनी आमाल में अल्लाह करीम से उस जैसा उससे बढ़कर मांगना पसंदीदा अमल है। लेकिन इन्हीं हिस्सों को जब हम ख्वाहिशात दुनिया की तरफ मनसूब करते हैं तो फिर हम हसीयतों के मुकाबल मान रहे होते हैं कि इसकी इतनी दौलत है, इसकी इतनी ताकत है, मेरी इससे बढ़ करो, और तो जिंदगी हसरत ज़दा करते चले जाते हैं। तो जब बात यहां आएगी कि वल्लज़ीना आमनू अशद्दु हुब्बन लिल्लाह, तो साहिब ईमान की कैसी मिराज कुरान करीम ने बयान फरमाई कि जो लोग ईमान रखते हैं वो अल्लाह से बहुत ज्यादा मोहब्बत करते हैं। और जब बात खालिस मोहब्बत की आएगी तो फिर शिकायतें और सौदे जो हैं ये जिंदगी से हजफ होंगे, ये नजर नहीं आएंगे। अब ये जो बात मैंने कही क्यों कह रहा हूं, इसलिए कह रहा हूं कि हमारे अंदर बेशुमार शिकायत हैं जिन्हें हम कभी अल्फाज में बयान करते हैं, कभी अंदाज में इख्तियार करते हैं। मसलन कि जी मैं बाप बंद हूं नमाज का लेकिन सेहत जो है वो ठीक नहीं हो, मैं दरूद शरीफ पढ़ता हूं लेकिन मेरे घर की जो तंगियां हैं वो दूर नहीं हो रही, तो क्या ये दूसरे मानों में बल्कि वाज़ह मानों में सौतों की बात नहीं हो रही। खालिक और मखलूक ये तो शर्फ है, ये तो अता है कि उसने बंदगी को पैदा फरमा, उसका करम और एहसान है कि वो अपनी इबादत को उसने पसंद फरमाया। और ये देखो मखलूक की मेराज अशद हुब्बल्लाह, जिसे ये शदीद मोहब्बत है अपने अल्लाह की, उसके सामने क्या है। हजरत बकर सिद्दीक रजी अल्लाह ताला अन्हु को आपके बेटे ने अर्ज की, गुफ्तगू हो रही थी और बदर का वाक्या उन्होंने अर्ज किया, उन्होंने कहा तब तक आपके बेटे ईमान नहीं लाए थे, तो वो अहले मक्का की तरफ से बदर में गए हुए थे। उनका वालिद मोहतरम एक मौका ऐसा आया कि आपकी गर्दन मेरी तलवार की जद पर थी, लेकिन शफकत पिदरी थी, मैं दूसरी तरफ रुख कर गया। उन्होंने कहा शुक्र करो मेरा बेटा, तेरी गर्दन मेरी तलवार की जद में नहीं आई। अच्छा की औलाद का, आपको औलाद की वो मोहब्बत ना आ रही आती। उन्होंने कहा जो अल्लाह और उसके हबीब की मुखालफ सफ आ रहा है उसके लिए मोहब्बत क्या, मैं तुम्हारी गर्दन उड़ा दू। आज हम अपनी औलाद के साथ जो मोहब्बत और तलक और तड़प है वो समझते हैं, तो क्या वहां औलाद नहीं थी। ऐसे अजीम लोग जो मखलूक के लिए जिनकी आंखें तर रहती थी, वो अपने जो सका रिश्ता है उसकी मोहब्बत का दर्जा क्या होगा। क्यों अशद हुब्बल्लाह, ये कैफियत से सरफराज थी ये हस्तियां। ये अल्लाह करीम ने बाएतबाए मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हस्तियों को ये मकाम अता फरमाए थे। आज जब हम अपने जायजा लेते हैं तो रुकू सजूद कारोबार की सूरत में नजर आते हैं, तो यही हकीकत इन आयात करीमों में बयान फरमाई जा रही है। इस तबर्रा लज़ी नत्तबिउ मिनल लज़ी नत्तबु वराउल अज़ाब वतक़त्तअत बिहिमुल अस्बाब, ये जिनकी इमामत में जा रहे हो, जिनकी रहबरी तुमने अख्तियार कर ली है, ये बेजारी का ऐलान कर देंगे तुमसे। जिस दावे पर आज तुम कायम हो, दुनिया की रगबत में जा रहे हो, दीन से दूर हो रहे हो, इनकार कर रहे हो, ये एक वक्त ऐसा आएगा बरसरे मैदान ये तुम्हारा इनकार कर देंगे कि हमारा इनसे कोई तल्लक नहीं, बारेला हमने जो किया अपना किया, इन्होंने जो किया अपना किया। फिर उस वक्त जब वो कहेंगे और पैरोकार وقال الذين اتبعوا لو ان لنا قرة فنتبرأ منهم كما تبرأوا منا, फिर उस वक्त वो तड़पेंगे कि आकाश हमें दोबारा मौका मिले तो हम इनसे बेजारी का इख्तियार करें, जिस तरह ये आज हमसे बेजार हो रहे हैं, हम इनसे पहले बेजार हो जाएं कि जो तुम्हारे तबाह कर रहे हैं हम ना करें। लेकिन बुनियादी बात मदर सामी ने करा, हर एक का इख्तियार जाती है जिसे वो बुरुए कार लाता है। अब जब वहां हर कोई फंसा हुआ होगा तो वो हर एक दूसरे को मुर्द इल्जाम ठहरा रहा होगा ताकि मेरी जान इस मौरौले से छुटे और मैं बच पाऊं। तो इसी तरह शैतान के हवाले से भी कुरान करीम ने बयान फरमाया है कि लोग कहेंगे या अल्लाह इस मूजी ने हमें डुबोया है, इसे और सजा दी जाए। अपने सरदारों के हवाले से कहेंगे इन्हें और सजा दी, वो कहेगा अल्लाह ने तुमसे जो वादा किया था वो सच्चा था और जो कुछ मैं तुम्हारे साथ करता रहा वह धोखा था, मैंने जबरदस्ती तुम्हारा हाथ नहीं पकड़ा, तुमने खुद मेरे झूठे वादों पर जो है इकरार किया है, इस राह का तुमने खुद चुनाव किया है, मुझे क्यों शिकायतें दे, मैंने अपना भुगतना है तुम अपना भुगतो। ये हालात कुरान करीम बयान फरमाता है। तो उस वक्त फिर ये कि इनसे बेजारी इख्तियार करें जिस तरह ये आज हमसे बेजार हो रहे हैं, तो उस वक्त का फिर इनकता सूद मंद नहीं है। आज मौका है कि अपने आमाल का जो रुख है वो दुरुस्त किया जाए। कदालिका युरीमुल्लाहु अमालहुम हसरातिन अलैहिम, इस तरह अल्लाह उनके आमाल को हसरत बनाकर उन्हें दिखाएंगे। मुफस्सरीन कराम जब इन आयात करीमों पर बहस फरमाते हैं तो वो एक हालत ये भी बयान फरमाते हैं कि शयातीन के हवाले से ये बात हो रही है, लेकिन इत्तबा में जहां जहां इत्तबा किया जा रहा है इसमें जो माना है ये वसी तर है, तो बेशक वो पहलू भी आ सकता है, लेकिन दुनिया में जिनकी रहनुमाई में ज़ाहिरन भी, क्योंकि शयातीन की जब बात आती है तो जिनों इंस भी, इनमें से भी शयातीन कुरान करीम बयान फरमाता है, हदीस शरीफ बयान फरमाती हैं, बल्कि जो शैतान की अपनी नस्ल है या जिन्नात तक की बात आती है वो वसवसा डालते हैं, शैतान वसवसा डालता है, दिल में ख्याल डालता है। हदीस शरीफ में आता है कि इंसानी जहन में दो हिस्से, एक हिस्सा जो उसे बेहतरी की तरफ माल करता है, वो राय और वो मशवरे उसे मिलते हैं, दूसरे शैतान की तरफ से वसवसे होते हैं कि वो उस तरह के ख्याल देता है कि इस गलती से ये हासिल होगा, ये फ़ायदा होगा, ये खुशी और मसरत होगी। जो नेकी का हिस्सा है वो उसे उस तरफ की रगबत देता है कि नहीं, ये जो बदी कर रहे उसकी सज़ा होगी, बेहतर ये है कि ये अमल किया जाए, ये साले है, ये अल्लाह को पसंद है, या इससे अल्लाह की रजा नसीब होगी। तो वो ये दोनों हिस्से मौजूद हैं। अब फैसला वो खुद करता है कि किस राह का इंतखाब करता है। सवाल जब उसके जहनों में आए, बात फिर फैसले कलब इंसानी तक जाती है, तो ये बात जिक्र के हवाले से भी कि अल्लाह की याद से खाली कुलूब जो हैं, फिर उनमें शैतान जो है, शयातीन जो हैं, वो अपनी सूंड डालते हैं, तो फिर वो वसवसे डालते हैं। लेकिन जब इंसानों में से कोई शैतान का पैरोकार बन जाए तो वो इतना बुरा है, हदीस शरीफ में आता है कि शयातीन तो ख्याल डालते हैं, रगबत देते हैं, ये उस रगबत के साथ साथ पकड़ कर बुराई में भी दाखिल कर सकता है, जबरदस्ती भी कर सकता है, ये बहुत बुरा होता है। तो मौजूद सामीन कराम, वो मौका, वो हालात ऐसे हैं कि हसरत ज़दा होंगे। अब वो इनामात जो अहले ईमान को नसीब हो रहे होंगे और वो सजाएं जो गलती पर कायम बेईमानों और गुनाहगारों के हवाले से बयान हो रही होंगी, तो पूरी मखलूक के सामने अदालत है, रोज़े माशर जो हिसाब किताब हो रहा होगा। और यहाँ रहते हुए ईमान बिलगैब बड़ी बुनियादी शय कि वो सारे वस्फ जो इस ईमान बिलगैब तक पहुँचाते हैं अल्लाह ने अता फरमाए। अब अपनी मर्जी है कि फैसला किस तरफ का करता है। तो जब कयामत कायम होगी तो ये दुनिया से जब सांस टूटती है तभी उकदे खुल जाते हैं, पर्दे हट जाते हैं, लेकिन जब बरज़ख से भी गुजर कर सूर फूंक दिया जाएगा और मैदान हशर होगा तो फिर वो सारी जजा सजा सामने होगी, अपना किरदार सामने होगा, अपने गुजरे लम्हात जो हैं वो याद होंगे। और कुरान करीम में यहाँ तक बयान फरमाएंगे कि वो हिस्से जो इन्हें तुम्हें याद नहीं होंगे वो भी लिखे होंगे, वो भी तुम्हें उनमें से भी गुजरना होगा। तो फिर उस वक़्त हसरत आएगी, काश वो वक्त ऐसा था कि जिस वक्त को मैं आला सर्फ कर सकता था, ईमान की कैफियत और ईमान के हाल में बिता सकता था, और मैंने क्या जुल्म किया अपने ऊपर कि मैं शैतानी वसवसों में खोया रहा, ख्वाहिशाते नफसानी में डूबा रहा, और मैंने तो अपने साथ जुल्म किया और अपने आप को उजाड़ कर रख दिया। तो काश ऐसा मौका मिले कि मैं पलट कर वापस जाऊं उस आलम खल्क को, मैं वहाँ जाऊँ जिनकी पैरवी कर रहा हूँ, उनसे बेजारी करूँ और साले अकदाम जो है उन्हें इख्तियार करूँ। मौजूद सामिन कराम, ये हसरत भी सजा होगी, अपने सामने देखते हुए मखलूक पर इनामात, चूँकि बुनियादी तौर पर साहिब ईमान उसके साथ खताएँ कमजोरियाँ गुनाह, लेकिन अब्दुल आबाद सजा नहीं होगी। अल्लाह करीम गफूर रहीम है, वो बहानों से माफ़ फरमाते हैं, हुब्बुल्लफा उसे महबूब है माफ़ फरमाना। कितने ऐसे लोग हैं जो अम्बिया रसूल की सफारिश पर अल्लाह करीम माफ़ फरमा देंगे, करीबी अजीज जिनकी बख्शिश है उनकी सफारिश है, कितने ऐसे जो औलाद की सफारिश है, कितने अल्लाह जल्ला शानहू है वो बहाने अता फरमा देता है, माफ़ फरमा देता है। लेकिन अगर जिसे सजा होगी वो भी अब्दुल आबाद नहीं होगी, उसकी सजा माफ़ फरमा दी जाए, उसे सजा पूरी दी जाए, आधी दी जाए, लेकिन आखिर वो निजात में चला जाएगा। یہ کفر اور شرک ایسی بڑی برائی ہے کہ یہ ہمیشہ 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 جو ہے آگ کا ایندھن بنائیں گے. لیکن یہ کہنا کہ مجھے ایمان نصیب ہے تو خیر ہے, باقی جو غلطیاں کوتاہیاں کرتا رہوں تو خیر ہے, کچھ سزا ہوگی بچ جاؤں گا, یہ راستہ درست نہیں. اس لیے کہ یہ کفر کی طرف لے جاتا ہے. شیطان کی دوستی جو ہے وہ آہستہ 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 کفر کی طرف لے جاتی ہے. اور شیطان ایسا نہیں کہ مسلمان کا دشمن ہے, شیطان کل انسانیت کے ساتھ دشمنی کر رہا ہے. جو کافر اس کی مان رہا ہے اس کے ساتھ اسے مزید ڈبو رہا ہے, اسے اس پر قائم رکھا ہوا ہے کہ وہ ہمیشہ کے لیے آگ کی نظر ہوگا اور اس سے بھی آخرت کے دن حساب کتاب کے دن کہے گا تیرا اپنا حساب ہے, تو نے خود فیصلہ کیا تھا. تو معزز سامعین کرام, اللہ جل شانہ فرماتے ہیں اس طرح اللہ ان کے اعمال کو حسرت بنا کر انہیں دکھائیں گے. وہ اعمال سبب ہیں, انہی اسباب سے اب وہ نتائج بھگت رہے ہیں. تو جب نتائج بھگتیں گے تو وہ جو عمل تھے وہ پھر حسرت کی طرح نظر آئیں, کاش ایسا نہ کیا ہوتا. آج ہم جہاں زندگی بسر کر رہے ہیں, ہم اسی امتحان گاہ سے گزر رہے ہیں, ہماری بھی ضروریات ہیں, ہماری بھی خواہشات ہیں, ہر کوئی اپنی ضرورت کے حوالے سے معاملات دنیا میں داخل ہے. لیکن اگر دنیا کو ہم کل جان لیں گے, دنیا کو مقصد ٹھہرا لیں گے, معزز سامعین کرام, تو پانی حیات ہے, پانی زندگی کی نشانی ہے. جہاں پانی ہو وہاں ہر طرح کی حیات میسر آتی ہے, اور جہاں پانی نہ ہو, کلی طور پر جس خطے میں پانی نہ ہو وہاں حیات کی جو ہے ملنا محال ہوتا ہے, نہیں رہتی حیات. لیکن اسی پانی پر تیرنا اور بات ہے, اور اسی پانی میں ڈوبنا اور بات ہے. تو دنیا جو ہے اللہ کریم کی ہے, اس میں جائز وسائل کا استعمال کرنا, اس میں محنت مشقت کرنا, رزق حلال کمانا عین عبادت ہے. اپنی اپنی اولاد, اپنے خاندان, والدین, ان کی ضروریات پوری کرنا, اس کے لیے محنت کرنا عبادات کے درجوں میں داخل ہوگا, چونکہ تم اپنی ذمہ داری پوری کر رہے ہو. تو جب ذمہ داری پوری کر رہے ہو جو اللہ کریم نے عطا فرمائی ہے, تو کیا وہ اجر و ثواب نہیں ہوگا؟ وہ کسی نہ کسی درجے کی عبادت نہیں ہوگی؟ تو جب ہم ان سارے امور میں سے گزر رہے ہیں اور خواہشات ذاتی کو اگر دیکھ رہے ہیں, تو یہ حال قرآن کریم بیان فرما رہا ہے جو میں نے آپ کے سامنے گزارشات پیش کی. حسرت ہوگی, پھر اس حضرت زدہ کا علاج کوئی نہیں ہوگا. وَمَا هُمْ بِخَارِجِينَ مِنَ النَّارِ, اور انہیں دوزخ سے نکلنا نصیب نہ ہوگا. یہ بات اس حصے کو واضح کرتی ہے کہ یہ بے ایمان ہے. جو ایسی کیفیت جہاں حسرت زدہ ہوگا, وہ اس حال کو پہنچ چکا ہے کہ ظاہر میں جو بھی اعلان کر رہا ہے اس کے پاس ایمان نہیں. کیوں؟ چونکہ ہمیشہ کی سزا جو ہے یہ بے ایمان کے لیے ہے. تو وما ہم بخارجین من النار, انہیں دوزخ سے نکلنا نصیب نہ ہوگا. یہ حسرت ہوگی, حسرت کی بجائے خود ایک تکلیف ہوگی, دکھ ہوگا, لیکن اس دکھ کا مداوع کوئی نہیں ہے کہ یہ دکھ آج اس آگ سے نکال. اور وہ غفور الرحیم ہے, آج شد کے دل سے اس کے حضور معافی مانگی جائے. کیا گزر گیا, کیا کچھ کیا, سب حذف فرما دیتا ہے, الٹا اجر اور ثواب عطا فرماتا ہے. لیکن ہماری وہ محبت جو اس کی ذات سے ہے, اس محبت کا خالص ہونا, اس اخلاص کا زندگی کی سوچوں سے لے کر اعمال تک ظاہر ہونا, یہ وہ باتیں ہیں معزز سامعین کرام جن کی آج ضرورت ہے. اور اسی روش کو کہ جو خواہشات ذاتی کی اگر ہم اختیار کریں گے تو یہ نتائج ہوں گے. حسرت زدہ حالت ہوگی, حسرت آئے گی کہ کیا اللہ کے انعامات ہیں, کیا اللہ کی رضا ہے اور ہم نے کیا کیا. اس سے بڑھ کر معزز سامعین کرام جب بات بندگی کی آتی ہے, تو ہم رشتوں کا تقدس, تعلقات کے تقدس میں دنیا میں دیکھتے ہیں. بعض دفعہ لوگ جانے دے رہے ہوتے ہیں, جانے نشاور کر رہے ہوتے ہیں. تو بندگی کا جو رشتہ ہے ये जो ताल्लुक अपने अल्लाह रब्बुल आलमीन से, इस पर दुनिया की मोहब्बतें हावी हो तो समझ आती है। कुरान करीम फरमाते हैं अंधे हैं बहरे हैं, सुन नहीं सकते, ये देख नहीं सकते, ये एक ऐसे वजूद हैं जो कब्रें हैं जिनमें ये मुर्दे फिर रहे हैं, इन्हें कुछ नजर नहीं आ रहा, कुछ समझ नहीं रहे। मौजूद सामी ने करा तो बात समझ आती है कि इस जिंदगी में से गुजरते हुए अल्लाह करीम के कलाम और अल्लाह के हबीब की अता कैसी अताएं, फिर हमारी जो रवश है। फिर हम अपने मुसलमान माशरों में देखें, मुसलमान मुल्कों में देखें जहां इस हुक्म को माना जा रहा है, बासियत मुसलमान अपनी जात में देखें, हम जो दुनिया में जहां रहते हैं, तो मेरी सोच और मेरे आमाल अल्लाह और उसके हबीब सल्लल्लाहु अलैहि वसल्लम के फरमान के मुताबिक हैं, नहीं है तो फिर जो कुछ मैं दावे कर रहा हूं मैं अपने आप को धोखा दे रहा हूं। एक दिन आएगा जिस दिन फिर हसरत होगी। अल्लाह करीम हमारी कमी बेशियां माफ फरमाए, हमारी कोताहियां माफ फरमाए, हमें अपने अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत अता फरमाए, दीन की समझ अमल की तौफीक अता फरमाए। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।